हामी धार्मिक बहुलवाद अर्थात रिलिजियस प्लुरालिज्म को युगमा जिरहेका छौं। आज संसार देवी देवताहरूको मूर्तिहरूले भरिएको छ। मानिसले एक अर्काका देवताहरूलाई सहने मात्र गर्दैनन्, तर साटासाट र एक आपसमा बाँडचुट पनि गर्छन्। अझ हेर्ने हो भने हिन्दूको मन्दिरमा बुद्धको मूर्ति पाइन्छ भने स्तूपामा आज कालीको मूर्ति राखेको हामी देख्छौँ। त्यसरी नै मानिसहरूले येशूलाई पनि एक भगवानको रूपमा अर्थात् कृष्णको अवतारहरू मध्येको रूपमा मान्नलाई तयार हुन्छन्। संसारले एडजस्ट गर्न मिल्ने येशूलाई सहजै स्वीकार गर्दछ। तर येशू नै ख्रिस्ट हुनुहुन्छ, परमेश्वरका पुत्र हुनुहुन्छ, एकमात्र साँचो बाटो, उहाँ कैयौँ बाटोहरू मध्येको एक हुनुहुन्न, केवल एकमात्र बाटो, पिता कहाँ स्वर्ग कहाँ पुग्ने एकमात्र बाटो, एकमात्र सत्य, उहाँ बाहेक अरू सबै झुटा हुन् र जीवन हुनुहुन्छ भने स्वीकार गर्न तयार हुँदैनन्। येशु सम्बन्धी यस किसिमको दाबी एकमात्र विशिष्ट एउटा दाबी घोषणाको विरुद्धमा मानिसहरूले संसारलाई एकदमै प्रचण्ड क्रोध पोखाउँदै भन्छन्, मलाई ख्रिस्टियनहरूको एउटै कुरा मन पर्दैन, तिनीहरूको येशु मात्र साँचो परमेश्वर हुन् भन्ने दाबी। प्रियहरू, यस्तो अविश्वासप्रति तपाईँ कसरी प्रत्युत्तर जनाउनुहुन्छ? सर्वप्रथम त तपाईँले येशु नै ख्रिस्ट अथवा मसीह मुक्तिदाता उद्धारकर्ता हुनुहुन्छ भने प्रमाणित गर्नलाई तपाईँले ऋग्वेद भगवान एउटा भगवद् गीता कुरान वा बाइबल बाहिरका कुनै पनि स्रोतहरूको सहारा लिन आवश्यक पर्दैन। तपाईँ बाइबल परमेश्वरको वचनमा जानुहोस् र त्यही नै काफी हुनेछ। आज अपोलोजेटिक्सको नाममा हामीले धेरै यस्तो प्रकारको कुराहरू भइरहेको देख्दछौँ कि येशु नै प्रभु हुनुहुन्छ, येशु नै ख्रिस्ट हुन्छ, मुक्तिदाता हुन्छ भने प्रमाणित गर्नलाई आज हिन्दू धर्मग्रन्थ साथै अरू बाइबल बाहिरका स्रोतहरूको सहारा लिइरहेका पाउँछौँ। क्रिस्चियनहरूले प्रिय हाम्रो कन्फिडेन्ट, हाम्रो विश्वास, हाम्रो आशा, हाम्रो भरोसा केवल परमेश्वरको वचनमा छ, केवल धर्मशास्त्रमा, स्क्रिप्चर अलोनमा छ। हामी परमेश्वरबारे परमेश्वरबाटै सिक्छौँ, मानिस र तिनीहरूको दर्शन शास्त्रहरूबाट होइन। त्यसकारण हाम्रो प्रश्न यो हुनुहुँदैन कि गीताले येशूको बारेमा के सिकाउँछ, बरु हाम्रो प्रश्न यो हुनुपर्दछ कि बाइबलले येशूको बारेमा के सिकाउँछ, परमेश्वरले आफ्नो पुत्रको बारेमा के भन्नुहुन्छ, कसरी गवाही दिनुहुन्छ। प्रियहरू, विश्वास सुनवाईबाट आउँछ र सुनवाई ख्रिस्टको वचनबाट आउँछ, गीता ऋग्वेद र कुरानबाट होइन। अन्य पुस्तकहरूले के भन्छन् भनेर थाहा पाउनमा त्यहाँ थाहा पाएर त केही गलत हुँदैन अवश्य पनि, तर हामीले यो जान्न आवश्यक छ कि परमेश्वरले पापीहरूलाई यस पुस्तकमा पाइने उहाँको वचनद्वारा बचाउनुहुन्छ। केवल बाइबल मात्र परमेश्वरको प्रेरणाद्वारा लेखिएको पुस्तक हो र यही वचनले हामीलाई येशू सम्बन्धी परमेश्वरको गवाही र उक्त गवाहीलाई विश्वास गर्नुपर्ने, ग्रहण गर्नुपर्ने कारण र उक्त गवाहीलाई ग्रहण गर्दाको परिणाम बारे बताउँदछ। र आज हामी यही कुराहरू बारे आजको वचनको खण्डबाट हामी विचार गर्दैछौँ। कृपया तपाईँको बाइबलमा पहिलो युहन्नाको 5 अध्यायलाई पल्टाउनुहोस्। हामी पहिलो युहन्ना 5 अध्यायको 6 पदमा हामी आइपुगेका छौँ। आज हामी 6 पददेखि 12 पदसम्मबाट हामी हेर्नेछौँ। कृपया पहिलो युहन्ना 5 अध्यायको 6 पदलाई पल्टाउनुहोस्। यो पुस्तक नयाँ करारमा पाउँछौँ र तपाईँले यो पुस्तकलाई तपाईँले पछाडिबाट खोज्दै जानुभयो भने, प्रकाशको पुस्तकबाट हेर्दै जानुभयो भने यहुदा अनि तेस्रो युहन्ना, दोस्रो युहन्ना अनि पहिलो युहन्ना पाउनुहुनेछ। उहाँ उही नै हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशु ख्रिस्ट, जो पानीद्वारा मात्र होइन तर पानी र रगतद्वारा आउनुभयो। गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्। यदि हामी मानिसको गवाही ग्रहण गर्छौँ भने परमेश्वरको गवाही झन् उच्च छ, किनकि यही नै परमेश्वरको गवाही हो, जुन गवाही उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झुटा तुल्याएको हुन्छ, किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाईमा त्यसले विश्वास गरेको हुँदैन। गवाई चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँका पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। प्रेरित युहन्नाले यो पत्र लेखेको समयमा नोस्टिक्स नामद्वारा चिनिने झुटा शिक्षकहरू चर्चहरू हुँदै प्रवेश गरिसकेका थिए। GNOSTICS नोस्टिक्स अर्थात रहस्यवादी, आत्मज्ञानी भनेर हामी भन्न सक्छौँ। यी झुटा शिक्षकहरूले यसरी सिकाउने गर्थे कि येशु नै ख्रिस्ट, परमेश्वरको पुत्र हुनुहुन्थेन, उहाँ केवल एक साधारण मानिस हुनुहुन्थ्यो, उहाँको बारेमा त्यहाँ कुनै अद्वितीयपना थिएन। हि वाज जस्ट अ मियर म्यान। तर जब येशुले यर्दन नदीमा पानी युहन्नाद्वारा बत्तीसमा लिनुभयो, त्यो घडीमा ख्रिस्टको आत्मा, परमेश्वरको आत्मा यही मानिस येशुमाथि ओर्लनुभयो र परमेश्वरले उहाँलाई, यही मानिस येशुलाई आफ्नो धर्म पुत्रको रूपमा ग्रहण गर्नुभयो। र फेरि ख्रिस्टको आत्माले येशुलाई उहाँ क्रुसमा टाँगिनुभन्दा पहिले नै छाडेर गयो। त्यसकारण क्रुसमा मर्नुहुने केवल एक साधारण मानिस हुनुहुन्थ्यो, परमेश्वरका पुत्र ख्रिस्ट कहिले पनि क्रुसमा मर्नु भएन। यो नोस्टिक्स अथवा रहस्यवादी, आत्मज्ञानी झुटा शिक्षकहरूको शिक्षा थियो। तिनीहरूले येशु नै ख्रिस्ट हुनुहुन्छ भने इन्कार गरे, येशु नै परमेश्वर हुनुहुन्छ भने इन्कार गरे, र यसको प्रत्युत्तरमा प्रेरित युहन्नालाई यो पत्र लेख्छन्। यस खण्डबाट हामी येशु नै ख्रिस्ट हुनुहुन्छ, येशु नै मुक्तिदाता हुनुहुन्छ, परमेश्वरबाट नियुक्त उद्धारकर्ता हुनुहुन्छ, परमेश्वरका पुत्र हुनुहुन्छ, येशु नै परमेश्वर हुनुहुन्छ भन्ने परमेश्वरको गवाईको बारेमा हामी हेर्दैछौँ। उच्च गवाई वचनको शीर्षकै छ, उच्च गवाईको बारेमा हेर्दैछौँ। र सर्वप्रथम हामी परमेश्वर गवाईलाई विश्वास विचार गर्नेछौँ। त्यसपछि हामी परमेश्वरको गवाईमा ग्रहण गर्नुपर्ने कारण र गवाई ग्रहण गर्दाको नतिजाबारे विचार गर्नेछौँ। आजको वचनको बुदाहरू यिनै हुनेछ: गवाई, कारण र नतिजा। गवाई, कारण र नतिजा। पहिले हामी गवाईलाई विचार गर्नेछौँ। गवाईलाई, गवाई अर्थात् साक्षी शब्द, कानुनी शब्द हो। अदालतमा मुद्दा चलिरहेको बेलामा पीडक र पीडित दुवैको तर्फबाट न्यायाधीश र निर्णायक मण्डलीको सामु पेश गरिने प्रमाणलाई गवाही भनिन्छ। आफूमाथि लगाइएको अभियोग सरासर झुट हो भनी प्रमाणित गर्न आफ्नो पक्षमा पीडितले गवाही पेश गर्छन्। प्रेरित युहन्नाले पनि यहाँ ठिक त्यही गरिरहेका छन्। येशु ख्रिस्ट हुनुहुन्न भन्ने झुटा शिक्षकहरूको अभियोगको विरुद्धमा युहन्नाले येशु नै ख्रिस्ट हुनुहुन्छ भनी प्रमाणित गर्न उच्च ईश्वरीय परमेश्वरको गवाहीलाई प्रस्तुत गर्दैछन्। युहन्नाले यहाँ तीनवटा गवाहीहरू जुटाउँछन्। पहिलो पानी, त्यसपछि रगत र पवित्र आत्मा। हामी गवाहीबारे हेर्दैछौँ। पहिलो पानी, रगत र पवित्र आत्मा। पहिलो पानी, पद छको कमा हेर्नुहोस् न, उहाँ नै हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशु ख्रिस्ट। सो सर्वप्रथम युहन्ना भन्छन् कि येशु पानीद्वारा आउनुभयो। यसको अर्थ के हुन्छ? कतिले पानी र रगतलाई बत्तीसमा र प्रभुभोजको रूपमा, या क्रुसमा येशु जब टाँगिनु भएको थियो र टाँगिएको अवस्थामा एक सिपाहीले येशुको खोखामा भालाले रोप्दा उहाँको शरीरबाट पानी र रगत बगिआएको थियो र त्यही रगत र पानीलाई यहाँ युहन्नाले प्रयोग गरेको रगत र पानी हो भने मानिसहरूले व्याख्या गरेका पाउँछौ। तर यी व्याख्याहरू असान्दर्भिक छन्। जोन म्याकार्थर भन्नुहुन्छ, येशुको खोखामा भालाले घोचेको कुरा कसरी उहाँको ईश्वरीय साक्षी हुन सक्छ? त्यो त केवल येशुको मृत्यु निश्चित गर्नलाई गरेको एक मानवीय कार्य मात्र थियो। त्यसै गरी बत्तीसमा र प्रभु भोज ख्रिस्टको निम्ति गवाई, चर्चको गवाई हो भने, सरी, त्यसै गरी बत्तीसमा र प्रभु भोज ख्रिस्टको निम्ति चर्चको गवाई हो, पिताको गवाई होइन। सो पानीले यीशुको बप्तिस्मालाई जनाउँछ, विशेष गरी जब युहन्नाले यहाँनिर यीशु पानी दोहोऱ्याउनु भयो भन्नुहुँदैछ, यसको अर्थ यीशुको बप्तिस्माको बारेमा युहन्नाले संकेत गरिरहेको छ। यीशुको बप्तिस्मातर्फ उहाँले हामीलाई डोराइरहेको छन्। उहाँ उही नै हुनुहुन्छ जो पानीद्वारा आउनुभयो। युहन्नाले यसो भनिरहेका छन् कि यदि तपाईँ यीशु परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्न भने यीशु ख्रिस्टको यीशुको बप्तिस्मालाई हेर्नुहोस्। तर बप्तिस्माले कसरी यीशुको ईश्वरत्वको गवाही दिन्छ? यीशुले बप्तिस्मा लिनुहुँदा जे भयो त्यो याद गर्नुहोस्। पानीबाट उक्लिनु बित्तिकै उहाँले स्वर्ग उग्रिएको र पवित्र आत्मा ढुकुरको रूपमा आफू माथि ओर्लदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु। यो कसको आवाज थियो? स्वर्गबाट कसले बोल्छ? केवल परमेश्वर। सो मानिलु कि परमेश्वरले आफ्नो गवाही यसरी दिनुहुँदैछ कि भर्खरै बप्तिस्मा लिने यो मानिस आफ्नो पाप क्षमाको लागि बप्तिस्मा लिने यी यहुदीहरू मध्येको एक साधारण मानिस होइन। परमेश्वर भन्नुहुन्छ यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। यीशुको बप्तिस्मा र स्वर्गबाटको त्यो आवाज यीशुको सेवाकाको निम्ति परमेश्वरबाटको सार्वजनिक एउटा नियुक्ति थियो। यसको मतलब यो होइन कि यीशु यस समयदेखि नै परमेश्वरको पुत्र हुन थाल्नुभयो, होइन। तर यो पिताको गवाही थियो कि यीशु पहिलेदेखि नै उहाँको प्रिय पुत्र हुनुहुन्छ। यीशुको अन्तिम सरी यीशुको अस्तित्व उहाँको जन्मबाट सुरु भएको थिएन, उहाँ त सधैँ पितासँग हुनुहुन्थ्यो। त्यसैले युहन्ना भन्छन् उहाँ उही नै हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो। उहाँ आउनुभयो, यसको अर्थ उहाँ अनन्त विगतदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो, तर आजभन्दा 2000 वर्ष पहिले उहाँ मानिस बन्नुभयो, वचन देहधारी हुनुभयो, परमेश्वर पिताले उहाँलाई अनन्त विगतमा सुम्पिनु भएको उद्धारको कार्य पूरा गर्नलाई उहाँ पानीद्वारा आउनुभयो र बप्तिस्माले येशु ख्रिस्टको ईश्वरत्व परमेश्वरत्व यीशु नै मसीहा हुनुहुन्छ ख्रिस्ट हुनुहुन्छ भन्ने कुराको प्रमाण दिँदछ, किनकि परमेश्वर पिता आफै स्वर्गबाट त्यसरी बोल्नुभएको छ। तर युहन्नाको समयका झुटा शिक्षकहरूले यीशुको बप्तिस्मालाई यसरी बुझेका थिएन, तिनीहरूले यसलाई नकारात्मक रूपमा बुझे। यदि आत्मा बप्तिस्मामा यीशुमाथि ओर्लनु भयो भने यो यस कुराको प्रमाण हो कि अहिलेसम्म यीशु केवल एक मानिस हुनुहुन्थ्यो भने तिनीहरू भन्थे। त्यसैले युहन्नाले थप्छन् यहाँनिर कि यही पछको खण्डकमा अर्थात् येशु ख्रिस्ट जो पानीद्वारा मात्र होइन तर पानी र रगतद्वारा आउनुभयो। दोस्रो गवाही रगत। सो युहन्ना भन्छन् येशु केवल पानीद्वारा मात्र आउनु भएन, बप्तिस्माद्वारा मात्र आउनु भएन, तर उहाँ रगतद्वारा पनि आउनुभयो। यदि यसो पानीद्वारा मात्र आउनुभएको हुन्थ्यो भने झुटो शिक्षाको लागि यो त उनीहरूको निम्ति उपक्षमा उनीहरूले लड्नको निम्ति प्रयोग गर्ने यो त एउटा घटना हुने थियो। तर युहन्ना भन्छन् उहाँ पानीद्वारा मात्र होइन तर पानी र रगतद्वारा आउनुभयो। यीशु रगतद्वारा आउनुभयो। यीशु जो क्रुसमा मर्नुभयो उहाँ केवल एक मानिस हुनुहुन्थेन, युहन्ना भन्दैछन्, जसबाट पवित्र आत्मा फिर्ता लग्यो। झुटो शिक्षकको दावी अनुसार उहाँ परमेश्वरभन्दा कम हुनुहुन्थेन, क्रुसमा टाँगिने येशु ख्रिस्ट हुनुहुन्थ्यो। युहन्ना भन्छन् उहाँ परमेश्वर हुनुहुन्छ जो रगतद्वारा आउनुभयो। क्रुसमा जसै परमेश्वरले आफ्नो धर्मी क्रोध आफ्नै पुत्रमाथि खनाउनु भयो, 12 बजेदेखि 3 बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो। 3 बजेतिर यसो भनेर येशु ठूलो स्वरले कराउनु भयो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? तब येशुले ठूलो स्वर निकालेर प्राण त्याग्नु भयो अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसँग 2 भाग गरी च्याकियो। येशुले यसरी प्राण त्याग्नु भएको देखेर उहाँको सामने उभिएका कप्ताले भने साँच्ची नै यी मानिस परमेश्वरका पुत्र रहेछन्। येशु रगतद्वारा आउनुभयो। रगत येशु ख्रिस्टको क्रुसको मृत्युलाई जनाउँदछ र जब येशु ख्रिस्ट क्रुसमा मर्नुभयो त्यहाँ पनि येशु परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने प्रमाण हामी देख्दछौँ। येशु ख्रिस्ट आउनुको उद्देश्य बप्तिस्माबाट उद्घाटन भएर क्रुसको बलिदानी पूर्ण मृत्युमा पूरा भएका हामी यहाँ देख्दछौँ। परमेश्वरका पुत्र हाम्रो पापको लागि बलिदानको थुमा हुनुभयो। यसाया 53 अघि भर्खर सञ्चालकले पढ्नु भएको थियो, यसाया 53 यसरी लेखिएको छ, कि निश्चय नै उसले त ख्रिस्टले हाम्रा दुर्बलताहरू बोक्नुभयो, बोक्यो र हाम्रा दुःख बोक्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ, तर ऊ त हाम्रा अपराधको निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति उफ्रियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयो। हामी सबै भेडा चाहिँ बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परमप्रभुले उहाँमाथि हामी सबैको अधरमा हालिदिनु भएको छ। उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो र परमप्रभुले उसको प्राणलाई दोष बलि झैँ बनाउनु भयो। येशू ख्रीष्ट हुनुहुन्छ जो पानीद्वारा मात्र होइन तर पानी र रगतद्वारा आउनुभयो। येशू ख्रीष्ट केवल एक साधारण मानिस हुनुहुन्थेन तर येशू एक परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्थ्यो, मसीह हुनुहुन्थ्यो, उहाँ स्वर्गबाट आउनुहुने एकमात्र परमेश्वरको प्रतिरूप हुनुहुन्थ्यो। यी गवाहीहरू र येशू ख्रीष्ट अर्थात् परमेश्वर येशू ख्रीष्ट हुनुहुन्छ अथवा परमेश्वर हुनुहुन्छ भने यो प्रमाणित गर्ने युहन्नाको प्रयासको प्रकाशमा हामीले एउटा प्रश्न सोध्नुपर्छ अब, कि क्रुसमा मर्ने येशू, क्रुसमा मर्ने मानिस येशू परमेश्वर नै हुन किन महत्त्वपूर्ण छ? क्रुसमा मर्नुहुने येशू परमेश्वर नै हुन किन महत्त्वपूर्ण छ? किनभने प्रियहरू, हाम्रो मुक्ति यही मानव ईश्वर येशूमा निर्भर गर्दछ। यदि येशू केवल एक मानिस मात्र हुनुहुन्थ्यो भने उहाँले हाम्रो पापहरूको प्रयासित कसरी गर्न सक्नुहुन्थ्यो? क्रुसमा त हजारौं मानिस मर्ने गर्थे र मेरो साटोमा हजारौं असल मानिसहरू मरे तापनि मलाई परमेश्वरको क्रोधबाट बचाउनलाई पर्याप्त हुने छैन, केवल परमेश्वरले मात्र मलाई परमेश्वरबाट बचाउन सक्नुहुन्छ। बाइबलले घोषणा गर्दछ कि परमेश्वरको न्यायमा पृथ्वी काँप्दछ कामदछ र राष्ट्रहरूको संयुक्त शक्तिले समेत उहाँको क्रोध सहन सक्दैन। भजनकार आलङ्कारिक रूपमा प्रश्न गर्छन् कि तपाईँ क्रोधित हुँदा तपाईँको अघि को खडा हुन सक्छ र उहाँको रिसको अघि को उभिन सक्छ, उहाँको भयको रिस कसले सहन सक्छ? यसको उत्तर हुन्छ कसैले पनि सक्दैन, परमेश्वरको क्रोधको सामु कोही पनि उभिन सक्दैन। पावल वासर भन्नुहुन्छ यदि नासरत येशू केवल एक साधारण मानिस वा सृष्टि गरिएको प्राणी मात्र भए उहाँले हाम्रो पापको विरुद्धमा उठेको परमेश्वरको क्रोधलाई कहिले सहन सक्नुहुने थिएन, तर उहाँले परमेश्वरको क्रोधलाई अन्त्यसम्म सहन सक्नुभयो र विजय हुनुभयो, किनकि उहाँ देहधारी परमेश्वर हुनुहुन्थ्यो र उहाँ आफ्नै ईश्वरीय सामर्थ्यद्वारा क्रुसमा स्थिर हुनुभयो। यद्यपि येशू ख्रीष्टको परमेश्वरत्वले क्रुसको दुःख कष्ट भोग्नलाई कति पनि सहजीकरण गरेन, तर पनि येशू जो क्रुसमा टाँगिनु भएको थियो उहाँ केवल मानिस मात्र हुनुहुन्थेन तर उहाँ परमेश्वर पनि हुनुहुन्थ्यो। सन् 1646 र 47 अङ्ग्रेजी र स्कटिस धर्मशास्त्री ईश्वरशास्त्री र साधारण मानिसहरूको एक समितिले चेलापनको उद्देश्यले लेखेको वेस्ट मिनिस्टर ठूलो प्रश्नोत्तर यस कुरामा सहमत हुन्छ। प्रश्न नम्बर 38, मध्यस्थकर्ता अथवा येशू परमेश्वर नै हुन किन आवश्यक थियो? र उत्तर यस प्रकार छ कि मध्यस्थकर्ता येशू परमेश्वर नै हुन आवश्यक यस कारण थियो ताकि उहाँले मानवीय प्रकृतिलाई परमेश्वरको समीप क्रोध मृत्युको शक्ति मुनि डुब्नबाट बचाउन सक्नुहुन्छ। त्यही भएर त प्रिय मित्रहरू हामी गाउँछौँ, हामी स्वर खोलेर हृदयबाट हामी गाउँछौँ कि मेरो पाप खेलत हुन्छ, हामी प्रश्न सोध्छौँ अनि हामी उत्तर दिन्छौँ भजनमै कि केवल येशूको त्यो रगतले शुद्ध खेले बनाओस् मलाई, केवल येशूको त्यो रगतले पापको क्षमा देख्दछु, केवल येशूको त्यो रगतले शुद्ध हुन यो बिन्ती, केवल येशूको त्यो रगतले पापको प्रायश्चित हुन्छ, केवल येशूको त्यो रगतले अमूल्य धारा यो जसले हिउँ झैँ मलाई सेतो पार्छ, अरू कुनै धारा छैन केवल येशूको त्यो रगत नै। येशू ख्रीष्ट पानीद्वारा आउनुभयो, येशू ख्रीष्ट रगतद्वारा आउनुभयो। यसुको ईश्वरत्व सम्बन्धी, यसुको मसीहत्व सम्बन्धी, यसु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा, यसु नै मसीह उद्धारकर्ता मुक्तिदाता हुन्छ भन्ने कुरा, यस सम्बन्धी त्यहाँ गवाही केवल एक होइन, केवल गवल दुई होइन, तीन छन्। तेस्रो गवाही पवित्र आत्मा, पद सातलाई हेर्नुहोस् न, गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। यी हुनाले यहाँ एक पछि अर्को गवाही प्रस्तुत गर्दैछन्। यसु ख्रिस्ट हुनुहुन्छ भनेर हामी कसरी विश्वास गर्न सक्छौँ? यसु नै प्रभु हुनुहुन्छ, यसु नै मुक्तिदाता हुनुहुन्छ, यसु नै उद्धारकर्ता हुनुहुन्छ, यसु नै साँचो परमेश्वर हुनुहुन्छ, एकमात्र बाटो सत्य र जीवन हुनुहुन्छ भनेर हामी कसरी विश्वास गर्न सक्छौँ? हामी बप्तिस्मा र उहाँको क्रुसको कारण विश्वास गर्न सक्छौँ किनकि बप्तिस्मा र क्रुसले यसको गवाही दिन्छ, हामी त्यो हेरिसक्यौँ। साथै पवित्र आत्माले पनि यो गवाही दिनुहुन्छ र पवित्र आत्माको गवाही भरोसा योग्य छ किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। पवित्र आत्माले केवल सत्य बोल्नुहुन्न तर उहाँ नै सत्य हुनुहुन्छ, उहाँ नै सत्यहरूको सत्यताको उहाँ नै स्रोत हुनुहुन्छ, अन्तिम अधिकार हुनुहुन्छ। आत्मा बिना हामीसँग कुनै सत्य छैन र सत्यता बिना हामीसँग आत्मा छैन। आत्मा र सत्यता सँगैसँगै जान्छ। आत्मा र सत्यता, सत्य भनेको एकै सिक्काको दुई पाटाहरू हुन्। आत्मालाई सत्यताबाट छुटाउन मिल्दैन र सत्यलाई आत्माबाट छुटाउन मिल्दैन। सो आत्माको काम सत्यको गवाही दिनु हो, ख्रिस्टको गवाही दिनु हो, र आत्मालाई जे पनि गवाही दिनुहुन्छ त्यो सधैँ सत्य हुन्छ किनकि उहाँ सत्य हुनुहुन्छ, उहाँ सत्यको अन्तिम अधिकार हुनुहुन्छ। यसुले भन्नुभयो, जब सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरू कहाँ पठाइदिनेछु, अर्थात् सत्यका आत्मा जो पिताबाट आउनुहुन्छ उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ। यो हुन्न 15:26-27 आज पवित्र आत्माले लिखित वचनद्वारा गवाही दिनुहुन्छ। यसु ख्रिस्टको सत्यतालाई बुझ्न आत्माले हाम्रो आँखा खोलिदिनुहुन्छ। तपाईँसँग पानी र रगतको गवाही हुनसक्छ तर पवित्र आत्माको गवाही बिना तपाईँ तिनीहरूलाई स्वीकार गर्न सक्नुहुने छैन। केवल पवित्र आत्माले मात्र हामीलाई परमेश्वरको गवाही स्वीकार गर्नलाई सहायता गर्न सक्नुहुन्छ। केवल पवित्र आत्माको सहायताले मात्र हामी यसु नै ख्रिस्ट हुनुहुन्छ भन्न सक्छौँ। पेन्टिकोसको दिनमा एकैचोटि एकै दिनमा 3,000 होइन 3,000 यसु नै ख्रिस्ट हुनुहुन्छ भने स्वीकार गरे, कारण ती मानिसहरूले ख्रिस्टको बारेमा नयाँ तथ्य पत्ता लगाएको थिएन। ओके, तर पवित्र आत्माको आन्तरिक गवाहीको कारणले गर्दा तिनीहरूले यसु नै प्रभु हुनुहुन्छ, यसु नै ख्रिस्ट हुनुहुन्छ भने विश्वास गरे, पश्चाताप गरेर पानीको बप्तिस्मा लिए। केवल पवित्र आत्माको कार्यद्वारा। र डेभिड ज्याकमेन भन्नुहुन्छ, परमेश्वरको आत्माले अझै पनि परमेश्वरको वचन लिनुहुन्छ र परमेश्वरको सन्तान जन्माउनुहुन्छ। The Spirit of God takes the Word of God and produces the children of God. यदि आज कसैले यसमा विश्वास गर्दछ भने यो ईश्वरीय गवाहीहरूको कारण हो। पानी, रगत र आत्मा, बप्तिस्मा, क्रुसको मृत्यु र पवित्र आत्माको आन्तरिक गवाही, प्रभावकारी गवाही। र पद 8 भन्दछ, किनभने गवाही दिनेहरू तीन छन्, एक होइन दुई होइन तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, तीन नै किन? किनकि व्यवस्था 16:6-19:15 अनुसार यहुदी कानूनमा, यहुदी व्यवस्थामा कुनै मुद्दा पुष्टि गर्न दुई वा तीन साक्षी हुन आवश्यक थियो। यही सिद्धान्त यसुले पनि मानिलिनु भएको हामी पाउँदछौ। उदाहरणको लागि तपाईँले यूहन्ना 5:31-37 पढ्नु सक्नुहुन्छ। तर गवाहीको बारेमा चाखलाग्दो कुरा यो होइन कि गवाही त्यहाँ तीन छन्, तर ती तिनै गवाहीहरू, तिनीहरू सबै एक कुरामा सहमत हुन्छन् कि यसु नै ख्रिस्ट हुनुहुन्छ। बप्तिस्माले, क्रुसले, पवित्र आत्मा, तिनैको गवाही भनेकै यसु नै ख्रिस्ट हुनुहुन्छ, यसु नै मसिया हुनुहुन्छ। किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरा यी सबै कुरामै यी सहमत हुन्छन्। बप्तिस्माले गवाही दिन्छन् कि यसु नै ख्रिस्ट हुनुहुन्छ, परमेश्वरका पुत्र हुनुहुन्छ। क्रुसको गवाही पनि यही छ कि यसु नै ख्रिस्ट हुनुहुन्छ, परमेश्वरका पुत्र हुनुहुन्छ। र पवित्र आत्माले गवाही दिनुहुन्छ कि यसु नै ख्रिस्ट हुनुहुन्छ, परमेश्वरका पुत्र हुनुहुन्छ। यसु ख्रिस्ट सम्बन्धी, यसु ख्रिस्टको परमेश्वरत्व सम्बन्धी यो परमेश्वरको गवाही हो। अब प्रश्न त यो छ कि प्रियहरू, के तपाईँ यी गवाहीहरू विश्वास गर्नुहुन्छ? के तपाईँ यी गवाहीहरू विश्वास गर्नुहुन्छ? यस प्रश्नसँगै अनुसार हामी आजको वचनको दोस्रो कुरामा जाउँ। गवाई गर्नुपर्ने कारण, यो गवाई सरी गवाई ग्रहण गर्नुपर्ने कारण, यो गवाई विश्वास गर्नुपर्ने कारण। आजको वचनको दोस्रो कुरा, यी तपाईँ मैले यसो ख्रिस्टमा किन विश्वास गर्ने, मलाई एउटा राम्रो कारण दिनुहोस् भने सोध्दै हुनुहुन्छ भने तपाईँको निम्ति एउटा उत्तर काफी हुन्छ भन्ने मलाई लाग्छ। तपाईँले यसमा किन विश्वास गर्नुपर्छ, किनकि परमेश्वरले यसु नै ख्रिस्ट हुनुहुन्छ, यसु नै मसीह हुनुहुन्छ, यसु नै उद्धारकर्ता हुनुहुन्छ, यसु नै तपाईँ र मेरो एकमात्र मुक्तिदाता हुनुहुन्छ भनेर बताउनु भएको छ। त्यस कारण तपाईँ र मैले यसु ख्रिस्टमा विश्वास गर्नुपर्छ। यो परमेश्वरको गवाही हो, केवल मानिसको गवाही होइन, यो केवल क्रिस्चियनहरूको प्रचार होइन, यो परम्परागत शिक्षा मात्र होइन, यो त परमेश्वरको गवाही हो, यो परमेश्वरबाटको प्रकाश हो, इट्स अ रेभलेसन फ्रम गड। पद्मौले भन्दछ, यदि हामी मानिसको गवाही ग्रहण गर्छौँ भने परमेश्वरको गवाही झन उच्च छ, किनकि यही नै परमेश्वरको गवाही हो जुन गवाही उहाँले आफ्नो पुत्रको विषयमा दिनुभएको छ। प्रियहरू, क्रिस्चियन सन्देश दर्शन शास्त्र होइन, क्रिस्चियन सन्देश यो काल्पनिक कथा होइन, हाम्रो अग्रजले पिता पुर्खाले बनाएको रचेको यो कहानी होइन, मानिसले आविष्कार गरेको यो झुट होइन, यो मानिसको कल्पनाको प्रकाष्ठ होइन। यसु नै ख्रिस्ट हुनुहुन्छ, मसीहा हुनुहुन्छ, उद्धारकर्ता हुनुहुन्छ भने गवाई परमेश्वरको गवाई हो, परमेश्वरबाटको प्रकाश हो। परमेश्वरले तपाईँलाई र मलाई उहाँको पुत्र येसु ख्रिस्ट तपाईँ इशारा गर्दै मानिलिउँ यसरी भन्दै हुनुहुन्छ, उहाँ तिम्रो उद्धारक हुनुहुन्छ, उहाँमा विश्वास गर, आफ्नो सद्गुण र धार्मिकतामा भरोसा नगर, तर मेरो पुत्रको सद्गुण र धार्मिकतामा र उसले सिद्ध्याएको क्रुसको त्यो कार्यमा भरोसा गर। मेरो पुत्रले मात्र तिमीलाई बचाउन सक्छ, ट्रस्ट हिम एन्ड हिम अलोन। तपाईँले यसमा किन विश्वास गर्नुपर्छ, किनकि परमेश्वरले त्यसो गर्न भन्नुभएको छ, यो परमेश्वर गवाही हो, यो परमेश्वरबाटको प्रकाश हो। यदि परमेश्वरले यसु नै मसीह हुनुहुन्छ, यसु नै ख्रिस्ट हुनुहुन्छ, उद्धारकर्ता हुनुहुन्छ भने भन्नुहुन्छ भने उहाँ मसीह हुनुहुन्न, उहाँ उद्धारकर्ता, उहाँ केवल एक मानिस हो, साधारण अगमवक्ता हो, एक असल शिक्षक हो भनेर भन्ने तपाईँको हो कि तपाईँ परमेश्वरभन्दा ज्ञानी हुनुहुन्छ, कि तपाईँ परमेश्वरभन्दा चलाख हुनुहुन्छ, जान्ने हुनुहुन्छ, परमेश्वर भन्नुहुन्छ कि यो मेरो प्रिय पुत्र हो, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन, यिनलाई विश्वास गर, यिनलाई ग्रहण गर। तर तपाईँ भन्नुहुन्छ यसो केवल एक मानिस हो, केवल एक यसो केवल एक अगमवक्ता हो, एक चङ्गाईकर्ता हो, यसो केवल एक असल गुरु हो, शिक्षक हो, गौतम बुद्ध जस्तै। तर यसो परमेश्वर होइन, यसोले कहिले पनि आफूलाई ईश्वर भनेको छैनन्, यसु केवल एक मानिस हुनुहुन्थ्यो, तपाईँ त्यसरी भन्नुहुन्छ। प्रियहरू, परमेश्वरभन्दा बाठो नबन्नुहोस्, परमेश्वरभन्दा बाठो चनाख हो बन्ने कोसिस नगर्नुहोस्, परमेश्वरलाई परमेश्वर हुन दिनुहोस् र तपाईँ तपाईँ हुनुहोस् र परमेश्वरको गवाहीमा विश्वास गर्नुहोस्। र यदि हामी मानिसको गवाही विश्वास गर्छौँ, मानिस एक वा दुई वा तिनजना भेला भएर केही कुरा हामीले बतायो भने हामी त विश्वास गर्न तयार छौँ भने परमेश्वरको गवाही झन् उच्च छ, झन् महान छ। पद दसले भन्दछ, जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यसको हृदयमा यस कुराको गवाही हुन्छ, परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झुटा तुल्याएको हुन्छ, किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन। यदि तपाईँ यसो यसरी भनिराख्नु भएको छ, परमेश्वर भन्नुहुन्छ कि यसु मसीह हुनुहुन्छ, तर मलाई त्यस्तो लाग्दैन, म विश्वास त छुइनँ भने तपाईँले परमेश्वरलाई झुटा तुल्याउनु भएको हुन्छ, किनकि परमेश्वर भन्नुहुन्छ यिनी मेरा प्रिय पुत्र हुन् जसको म अति प्रसन्न छु, उनलाई सुन, उनको कुरा सुन, उनलाई पछ्याऊ, तर तपाईँ यसलाई इन्कार गर्नुहुन्छ। तर प्रियहरू, यदि यो वचन सुनिरहँदा तपाईँ यदि क्रिस्चियन हो भने र तपाईँले यो परमेश्वरको आफ्नो पुत्रबारे परमेश्वर गवाही यो सुनिरहँदाखेरि तपाईँको हृदयभित्रबाट यस आमेन म विश्वास गर्छु भन्नुहुँदैछ भने तपाईँ आफै यस कुराको गवाही हुनुहुन्छ। तर यसलाई विश्वास गर्दाखेरि यसको परिणाम के हुन्छ? यो परमेश्वरको गवाही ग्रहण गर्दाखेरि मैले मानिलिँदाखेरि मैले विश्वास गर्दाखेरि हो येशु नै ख्रिस्ट हुनुहुन्छ ये येशु नै प्रभु हुनुहुन्छ भनेर मैले विश्वास गर्दा यसको परिणाम के हुन्छ? यसको नतिजा के हुन्छ? मैले ख्रिस्टलाई पछ्याउँदा मलाई के मिल्छ? हामी के पाउँछौँ? बाइबलले स्वास्थ्य धन र यस जीवनमा सफलताको प्रतिज्ञा त गर्दैन। यीशुको पछि जब हामी लाग्छौँ हामीलाई स्वास्थ्य हुन्छ, धन हुन्छ, सफलता हुन्छ भनेर त बाइबलले कहिले पनि काहीँ पनि हामीलाई भनेको छैन। यद्यपि धेरै झुटा शिक्षाहरूले धेरै सम्पन्नतावादी प्रचारकहरूले यो कुराहरू दावी गरिरहेको प्रचार गरिरहेको घोषणा गरिरहेको हामी देख्दछौँ। तर बाइबलमा खोज्दाखेरि म काहीँ पनि त्यो पाउँदिनँ। बरु कष्ट आउने, दुःख, पीडा ख्रिस्टको खातिर क्रुसको सुसमाचारको खातिर दुःख भोग्ने, संसारबाट पेलिने सताइने कुराहरू, मृत्यु भएर जानु पनि कुराहरू त्यहाँ प्रत्यय गरेको हामी पाउँदछौँ। ख्रिस्टको पछि लाग्दाखेरि हामीलाई संसारमा भौतिक ऐस आरामहरू मिल्छ भन्ने कुरा कति कहीँ पनि प्रतीय गरेको छैन। त्यसो यसको पछि लाग्दा के मिल्छ? बाइबलले एउटा कुराको प्रतीय गर्छ, एउटा कुराको प्रतीज्ञा गर्छ, अनन्त जीवन। त्यो अनन्त जीवन आजको वचनको अन्तिम बुदा ग्रहण गर्दाको नतिजा के हुन्छ? परमेश्वरको गवाही ग्रहण गर्दाको नतिजा के हुन्छ? पद 11 र 12, गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँका पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। प्रिय तपाईँ के देख्नुहुन्छ यहाँनिर? कि यहुन्नाको मुख्य रुचि चासो यहाँ यो तर्क कसले जित्छ होइन, त्यो झुटो शिक्षकहरूले जित्छ कि म जित्छु भन्ने होइन, यो ईश्वरशास्त्रीय बहस होइन। प्रिय यहाँ त अनन्त गन्तव्यहरू जोखिममा छन्। यसु त्यस्तो व्यक्ति हुनुहुन्न जसलाई तपाईँले हल्के रूपमा व्यवस्था गर्न सक्नुहुन्छ। तपाईँको अनन्त भविष्य यही नासरतका यसु प्रतिको तपाईँको प्रतिक्रियामा प्रत्युत्तरमा निर्भर गर्दछ। यदि तपाईँसँग यसु ख्रिस्ट हुनुहुन्न भने तपाईँसँग जीवन छैन, तर यदि तपाईँसँग यसु ख्रिस्ट हुनुहुन्छ भने तपाईँसँग जीवन छ। तर यदि तपाईँसँग यसु ख्रिस्ट हुनुहुन्न भने, तपाईँले यो गवाही ग्रहण गर्नुभएको छैन भने, यसुलाई एक अगमवक्ताको रूपमा, एक असल मानिसको रूपमा, वा एक असल शिक्षकको रूपमा, पागलको रूपमा, क्रिस्चियनहरूको एउटा आविष्कारको रूपमा तपाईँले लिनुभएको छ अनि त्यसरी पन्साउने गर्नुभएको छ भने तपाईँसँग जीवन छैन। तपाईँसँग धेरै धन सम्पत्ति होला, पैसा होला, तपाईँसँग धेरै दौलत होला, घर गाडी होला, राम्रो व्यवसाय होला, पेसा होला, परिवार सुन्दर परिवार होला, तपाईँले पृथ्वीमा चाहे जति सबै होला, संसार सारा जगतै तपाईँको हातमा मुठीमा होला, तर यदि तपाईँसँग ख्रिस्ट छैन भने तपाईँसँग जीवन छैन। फेरि हामी यहाँ यस्तो जीवनको बारेमा कुरा गरिरहेको छ जुन जीवन 60-70 वर्षमा सीमित छैन, तर अनन्त अनन्तसम्म रहिरहने जीवन। हामी अनन्त जीवनको बारेमा कुरा गर्दछौँ जुन अनन्त जीवन अनन्त परमेश्वरबाट आउँदछ। हामी यसको पछि यसकारण लागिरहेको छैनौँ ताकि यही पृथ्वी, यसै पृथ्वीमा, यही पृथ्वीमा हामीलाई केही मिलोस्, स्वस्थ हौ, धनी हौ, सफल हौ, तर त्यसपछि के? हामी यसुको पछि यहाँ 40-50-60-70 वर्षको लागि र यही 60-70 वर्षमा यही पृथ्वी सीमित हुने कुराको निम्ति हामी लागिरहेका छौँ, तर हामी यसुको पछि त अनन्त जीवनको लागि लागिरहेका छौँ। जुन जीवन परमेश्वरबाट आउने जीवन, जुन जीवन परमेश्वरले दिने जीवन हो। प्रियहरू, के तपाईँसँग यो जीवन छ? हामीसँग कि त जीवन छ वा हामी मरेका छौँ, आत्मिक रूपमा पापमा मरेका छौँ र यो संसारबाट आत्मिक रूपमा मरेको अवस्थामै विदा हुनु भनेको परमेश्वरको क्रोधमा जानु हो, अनन्त अन्धकार र मृत्युमा जानु हो। मृत्यु नै अन्त्य होइन प्रियहरू, मानिसको निम्ति एकपल्ट मर्न निश्चित छ, त्यसपछि इन्साफ, त्यसपछि न्याय। त्यसकारण प्रिय मित्रहरू, आज परमेश्वरको अनुग्रहमा पवित्र आत्माले उहाँको वचनलाई तपाईँको सामु यसरी राखिराख्नु भएको छ, ताकि तपाईँले ग्रहण गर यो गवाई, परमेश्वरको गवाई ग्रहण गर्न सक्नुभएको होस्, ताकि तपाईँले पनि यसुलाई पछ्याउन सक्नुभएको होस् र तपाईँले पनि जीवन पाउन सक्नुभएको होस्। यसु यसै उद्देश्यले आउनुभयो, ताकि हामीले अनन्त जीवन, प्रशस्त मात्रामा प्रशस्तताको जीवन पाउन सकौँ भनेर। यदि यसु नै ख्रीष्ट हुनुहुन्छ भने, परमेश्वरका पुत्र हुनुहुन्छ भने, यो हामी सबैको लागि निमन्त्रणा छ। सबै पापी, दिन, दरिद्र, लखतरान, दुखित, अनाथ सबैलाई बचाउनको निम्ति यसु फर्किनुहुन्छ प्रेम र शक्ति साथ। फेरि हामी धार्मिक बहुलवाद, रिलिजियस प्लुरालिज्मको युगमा जिइरहेका छौँ। आज संसार देवी देवताहरूको मूर्तिहरूले भरिएको छ, तर परमेश्वरले हामीलाई गवाई बिना छोड्नु भएको छैन। यी यस्तो अन्योलतापूर्ण संसारमा परमेश्वरले हामीलाई गवाई बिना, प्रकाश बिना छाड्नु भएको छैन। परमेश्वरले हामीलाई गवाई दिनुभएको छ, प्रकाश दिनुभएको छ, कि उहाँले आफ्नो पुत्रको बारेमा, यीशु ख्रीष्टको बारेमा उहाँले हामीलाई बताउनु भएको छ, ताकि हामी उहाँमा विश्वास गर्न सकौँ र हामी जीवन पाउन सकौँ। प्रियहरू, म क्रिस्चियन हुँ भन्नेहरू संसारमा धेरै आउँछन्, चर्चहरूमा त धेरै प्रवेश गर्छन् र धेरैजना फेरि ख्रिस्टलाई छोडेर संसारतर्फै फर्किन्छन्। मानिसहरू ख्रिस्टको पछि ख्रिस्टलाई नै पाउन लागिरहेको हुँदैनन्, विभिन्न कारणले यसुको पछि लागेका हुन्छन्। जब मानिस यसुको पछि यसुलाई पाउने उद्देश्यले लाग्दैनन्, त्यो मानिस संसारतर्फ अन्तत संसारतर्फ फर्किने नै छ। तर प्रियहरू, हामी भने जसलाई हामीले परमेश्वर गवाई देखेका छौँ, ख्रिस्ट बारेमा, आफ्नो पुत्रको बारेमा परमेश्वर दिनुभएको गवाईलाई हामीले ग्रहण गरेका छौँ, हामी भने सारा संसार नरहे तापनि यो संकल्पका साथ ख्रिस्टमा लागिरहौँ। र पत्रुसले झैँ भनौँ, हे प्रभु, हामी कस कहाँ जाउँ, तपाईँलाई छाडेर हामी कस कहाँ जाउँ, तपाईँसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौँ र जानेका छौँ तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। पिता परमेश्वर, यदि तपाईँले आफ्नो पुत्रको बारेमा यो प्रकाश नदिनुभएको भए, तपाईँले आफ्नो गवाई नदिनुभएको भए, हामी अझै पनि हामी अन्धकारमा हुनेथ्यौँ, हामी अझै पनि हाम्रो पापमा मरिरहेका हुनेथ्यौँ, र आज अझै पनि हामी झुटा ईश्वरहरूको पछि लागिरहनेथ्यौँ। तर तपाईँ परमेश्वरले अनुग्रह गर्नुभयो, तर तपाईँ परमेश्वरले आफ्नो स्वतन्त्र इच्छाका साथ गवाई प्रकट गर्नुभयो, प्रकाश दिनुभयो, र यीशु नै ख्रीष्ट हुनुहुन्छ, यीशु नै तपाईँको पुत्र हुनुहुन्छ, जो अनन्त विगतदेखि तपाईँसँग हुनुहुन्थ्यो, तर आजभन्दा 2000 वर्ष अगाडि मानिस बनी संसारमा आउनुभयो, सिद्ध जीवन जिउनुभयो र हाम्रो पापको खातिर क्रुसमा मर्नुभयो, गाडिनुभयो, जीवित भयो, उठ्नुभयो, स्वर्ग फर्किजानुभएको छ, उहाँ एक दिन फेरि संसारको न्याय गर्न आउनुहुनेछ। तपाईँले यो गवाही हामीलाई दिनुभएको छ, अनि यो गवाही हामीले आज ग्रहण गरेका छौँ, र यो गवाहीलाई पक्रिरहन, ख्रिस्टलाई पक्रिरहन, यो एकदमै महामारीको समयमा, सङ्कटको घडीमा पनि ख्रिस्टलाई पक्रिरहन, र यो 60-70 वर्षको यो जीवनबाट त्यो अनन्ततातर्फ हेरिरहन, आफ्नो आँखाहरू अनन्ततातर्फ केन्द्रित गर्न हामीलाई सहायता गर्नुहोस्। पिता, तपाईँले नै हामीलाई ख्रिस्टमा सुरक्षित राख्नुहोस्, तपाईँको अनुग्रहमा हामीलाई यो संसारमा विश्वासमा स्थिर राखिदिनुहोस् येशू ख्रीष्टको नाममा. आमेन.